بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم اما بعد اللہ جل شانہ نے حضرت ابراہیم علیہ الصلوۃ والسلام سے امتحان لیا وَإِذِ ابْتَلَى إِبْرَاهِيمَ رَبُّهُ بِكَلِمَاتٍ فَأَتَمَّهُنَّ تو حضرت ابراہیم علیہ الصلوۃ والسلام اس امتحان میں کامیاب ہو گئے. اللہ تعالیٰ امتحان لیتے ہیں اپنے محبوب بندوں سے. دنیا میں بھی امتحان سے ترقی ہوتی ہے. اگر امتحان نہ ہو تو آدمی کیسے آگے بڑھ سکتا ہے؟ کلاس ون کا بچہ امتحان نہ دے ٹو میں کیسے پہنچے گا؟ میٹرک کا طالب علم امتحان نہ دے ایسے اور بی اے کیسے کرے گا؟ پھر جتنا مشکل امتحان ہوتا ہے اتنا بڑا عہدہ، اتنا بڑا منصب، اتنی بڑی ڈگری، اتنا بڑا انعام ملتا ہے. سی ایس ایس کا امتحان دے دے، مشکل امتحان ہے تو اس پہ مرتبہ بھی بڑا ملتا ہے، عہدہ بھی مل جاتا ہے. سی اے کرے تو مشکل امتحان ہے سی اے کا، اس کا مرتبہ اس کے بقدر ملتا ہے. تو ایسے ہی اللہ تعالیٰ حضرات انبیاء علیہ السلام سے امتحان لیتے ہیں. تو اس دنیا میں حالات آتے ہیں، حالات اللہ کی طرف سے آتے ہیں اور امتحان کے لیے آتے ہیں، یا گناہوں کی سزا کی وجہ سے آتے ہیں. اگر گناہ معاف ہو جائیں تو یہ بھی بڑی نعمت ہے کہ بندہ پاک صاف ہو کر اللہ کے دربار میں چلا جائے، اور اگر درجات بلند ہوں تو یہی مقصد ہے. تو حالات میں پریشان نہیں ہونا چاہیے، ہر حال میں اللہ پاک کی طرف متوجہ ہو جانا چاہیے. بس چونکہ اللہ پاک ایسے کریم رب ہیں، سارے حالات کی نسل میں سے آئے. بہرحال جتنے بھی نبی تھے اللہ تعالیٰ نے ان کو حضرت ابراہیم علیہ السلام کی اس دعا کو قبول کیا، اور اللہ نے ان کی اولاد کو نبوت عطا فرما دی، جس سے بڑھ کر کے کوئی چیز نہیں ہے. یہ بڑی چیز ہے. جو نبیوں نے قرآن پاک میں دعائیں مانگی ہیں یہ اللہ سے مانگنے کی چیزیں ہیں، یہ اللہ سے مانگنے کی چیزیں ہیں. یہ اللہ سے مانگا جائے کہ اللہ ہماری اولاد کو بھی امام بنا دے، مقتدا بنا دے، اللہ سے مانگنے کی چیز ہے. اللہ تعالیٰ فرماتے ہیں کہ حضرت موسیٰ علیہ السلام سے وَأَلْقَيْتُ عَلَيْكَ مَحَبَّةً مِّنِّي، میں نے اپنی طرف سے آپ کے اوپر اپنی محبت، آپ کو محبت دینی. حضرت موسیٰ علیہ السلام اللہ کے بڑے محبوب پیغمبر تھے، 29 سپاروں میں ان کا ذکر آیا ہے، اور 100 سے زیادہ مرتبہ حضرت موسیٰ علیہ السلام کا نام قرآن میں اللہ نے ذکر کیا ہے. اللہ کو بڑی محبت تھی. تو اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے آپ کو محبت عطا کی، تو یہ دعا اپنے لیے مانگے. وَأَلْقِ عَلَيَّ مَحَبَّةً مِّنْكَ، کہہ دیں وَأَلْقِ عَلَيَّ مَحَبَّةً مِّنْكَ. اللہ جیسے حضرت موسیٰ علیہ السلام کو آپ نے اپنا محبوب بنایا، ہمیں بھی بنا لے. تو یہ بڑی چیز ہے، اللہ سے یہ بڑی بڑی چیزیں مانگے. پھر اللہ تعالیٰ فرماتے ہیں وَاصْطَنَعْتُكَ لِنَفْسِي، کہ اے موسیٰ ہم نے آپ کو اپنے لیے چن لیا، پسند کر لیا. اللہ ہمیں بھی اپنے لیے چن لے، اللہ ہمیں اپنا ہی بنا لے، اللہ ہمیں اپنا ہی بنا لے. یوسف علیہ السلام دعا میں یہی دعا کرنے کہتا، پھر اور دعا مانگی وَمِن ذُرِّيَّتِنَا أُمَّةً مُسْلِمَةً لَّكَ، اللہ ہماری اولاد بھی تیری فرما بردار، اے اللہ ہماری اولاد بھی تیری فرما بردار. تو یہ مانگنے کی چیز ہے اپنی اولاد کو کہ اللہ میری اولاد بیٹا کام والا بن گیا، بڑا اچھا کام کیا ہے اس نے. محلے میں وہ کسی کو لڑ کر آیا، کسی بچے کو مار کر آیا، کسی بڑے کو گالی دی، اس نے پتھر مارا، ماں باپ کہتے ہیں بیٹا ایسا ہی ہونا چاہیے، بہادر ہونا چاہیے. کل وہی بیٹا اس باپ کو تھپڑ مارے گا، اس باپ کو گالی دے گا، پھر کہنا کہ مولوی صاحب کوئی اثر ہو گیا ہمارے بچوں پہ، کوئی تعویذ دو. تو خراب آپ نے کیا، وہ تو خراب اس وقت آپ نے کیا تھا جس نے اس نے محلے کے کسی بچے کو مارا تھا کہ بیٹا یہ تمہارا بھائی ہے، بھائی کو کیوں مارا؟ بھائی سے پٹ جاتے ہیں، بھائی کو پیٹتے نہیں ہیں، بھائی سے پٹتے ہیں، بھائی کو گالی دیتے نہیں ہیں، भाई से दुआएं लेते, ये तो बचपन से तरबियत करनी थी कि मेरी मां ने मेरी तरबियत नहीं की तो मैं फांसी के फंदे पर पहुंच गया। तो बचपन से अपनी औलाद की तरबियत करना, इसलिए जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि वला तरफा अनहुम असाक अबदा, कि बच्चों से लाठी ना हटाना, व अखिफहुम फिल्लाह, और उनको अल्लाह से डराते रहना। और आपने फरमाया कि उस शख्स पर अल्लाह रहम करें जो अपने घर में कोड़ा लटकाए, कोड़ा लटकाए, बच्चों को डराने के लिए कोड़ा लटका के रखे, बच्चों को डराए और उन लाठी उनसे ना हटाए। हजरत लुकमान हकीम कहते हैं बाप की मार औलाद के लिए ऐसी है जैसे खेती के लिए पानी, खेत को पानी नहीं मिलेगा तो वो मुरझा जाएगा और उससे फूल खत्म हो जाएंगे, शाखें खुश्क हो जाएंगी, वहां झाड़ियां हो जाएंगी, फिर वो सांप और बिच्छू उस जगह पैदा होंगे। अगर बच्चे की तरबियत नहीं की, बच्चे का ये बाग खुश्क हो गया तो उसके अंदर से गालियां, उसके अंदर से गुनाहों की चीजें, बेअदबियां, बदअखलाकियां, बच्चा ये करेगा फिर ये करेगा। तो ये मां बाप की जिम्मेदारी है कि बच्चे को डरा के रखें। हां ये जरूरी है कि मारा कैसे जाए, ये भी शरीयत में बताया गया है कि मिसवाक से उसको मारे, मिसवाक से उसको मारे और चेहरे पे ना मारे। आप अलैहिस्सलाम ने मना फरमाया, मां भी बाप भी उस्ताद भी चेहरे पे कभी नहीं मारे, आपने चेहरे पे मारने से मना किया, नाराज हुए आप। और ऐसी मार ना हो कि जिससे जख्म हो जाए, तलवार, ये जो मिसवाक है इससे तो जख्म थोड़ी होता है, तो डर जाता है बच्चा, थोड़ा सा डरा के रखे। हमारा मिजाज क्या है, या तो मारते हैं ऐसे जैसे कोई कसाई किसी गोश्त को काट रहा हो ऐसे मारते हैं, या फिर कहते हैं जी तो बस आजाद छोड़ दो, आजकल तो बच्चों पे सख्ती नहीं करो। ये दोनों बातें गलत हैं, एतदाल होना चाहिए, निगरानी पूरी रखे बच्चों की, तरबियत अदब पूरा उनको सिखाए, मारने में एतदाल से काम लें। हमारे एक बुजुर्ग फरमाने लगे कि एक आदमी मेरे पास आया और शिकायत की कि मैंने अपने बेटे को एक थप्पड़ मारा, उसने मुझे घूरा, घूर के मुझे देखा। तो पूछा भाई आप, वो बेटे की उम्र क्या है, कि हजरत 17 साल उसकी उम्र है। तो हजरत फरमाने लगे कि कभी आपने क्यों मारा उसको, कि भाई अल्लाह के रसूल ने कहा कि मारो, कहा नहीं आपने पूरी बात ना सुनी, अल्लाह के रसूल ने फरमाया जब 10 बरस का हो मारे, आपने 17 साल 7 साल देर से पिटाई की, 7 बरस के बाद आपने जाके पिटाई की, 10 साल की उम्र में बच्चे को मारना चाहिए, ये किसने कहा कि जवान बच्चे को मारा जाए, जवान बच्चे को मारने का हुक्म नहीं है। जवानी से पहले पहले 12 साल 13 साल में बच्चा जवान हो जाता है, 12-13 साल से पहले तो बच्चे को पिटाई कर सकते हैं, लेकिन 12-13 साल के बाद अब पिटाई का हुक्म नहीं है, अब नहीं है पिटाई का। फिर बच्चे पर गो गुस्से की हालत में कभी ना मारे। देखें तरबियत और इस्लाह ये जरूरी है, लेकिन गुस्सा हराम है और गुस्सा शैतान की तरफ से आता है। अब एक आदमी है बीमार हो गया, नजला हो गया उसको, वो डॉक्टर के पास गया, डॉक्टर उससे नाराज हो गया और कहने लगा कि जी आपने कोई बद एहतियाती की होगी, सर्दी में सुबह सुबह निकले होंगे, तुम्हारी नाक काटते हैं हम, ऑपरेशन करते हैं। वो नजले में बेचारे की नाक काट दी उसने, तो ये तो नहीं करते ना, वो तो कहते हैं कि भाई आइंदा एहतियात करना, बेवक्त पे ऐसा काम नहीं करना, उसको इलाज बिलगिजा, खाने का परहेज, छोटी छोटी चीजें देते हैं, फिर दवाई देते हैं, कोई बहुत बड़ा मसला हो फिर जाके ऑपरेशन करते हैं। अब हम बच्चे की का ऑपरेशन रोजाना ऑपरेशन कर रहे हैं, हर रोज ऑपरेशन कर रहे हैं, घर ऑपरेशन थिएटर बना हुआ है, या उससे अगली मिसाल में दे दूं, घर ताना बना हुआ है, थाना थाना। और जैसे बाप आता है बेचारा सारे कारोबार की डिप्रेशन लेके, अब माँ उसके सामने केस लाती है और दफा 144 और 302 और पता नहीं क्या क्या, और बाप अब शुरू हो जाता है, ऐसे थोड़ी तरबियत होती है तो और बिगड़ जाता है बच्चा, इससे कभी नहीं होगी। गुस्से में हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कभी भी बच्चों को गुस्से में ना मारा जाए, कभी भी کبھی بھی غصے میں نہ مارا جائے, کیونکہ غصے میں حد سے گزر جائیں گے. جب آپ حد سے گزر جائیں گے, آپ کو غصہ آ گیا, آپ اپنے غصے کو ٹھنڈا کرنے کے لیے اپنے اندر بچے کو کیوں ڈانٹتے ہیں کہ جی یہ میری بے عزتی کر رہا ہے, یہ مجھے ذلیل کر رہا ہے, مجھے رسوا کر رہا ہے, اب میں آ گئی, اب اصلاح نہیں ہوگی اس کی. حضرت علی رضی اللہ تعالیٰ عنہ ایک یہودی نے آپ صلی اللہ علیہ وسلم کو برا بلا کہا, حضرت علی دوڑے اس کو گرا دیا اور مارنے لگے. اس نے حضرت علی رضی اللہ تعالیٰ عنہ کی شان میں گستاخی کر دی, حضرت علی فوراً چھوڑ دیا اس کو. لوگوں نے کہا حضرت آپ نے تو قابو کیا تھا اور اس نے تو آپ کی گستاخی کی. کہاں یہی خیال مجھے آیا کہ اس نے میری گستاخی کی ہے, اب میں اس کو اللہ کے لیے نہیں اپنے لیے مارتا, تو یہ تو نفسانیت اسی کو تو کہتے ہیں. اسی وجہ سے اصلاح نہیں ہوتی ہے, اسی وجہ سے اصلاح نہیں ہوتی کہ بچوں کی اصلاح کے لیے ان کو نرمی سے سمجھائے, محبت سے سمجھائے, پیار سے سمجھائے. غصے حضرت مفتی شفیع صاحب مولانا تقی عثمانی صاحب دامت برکاتہم فرماتے ہیں کہ ہمارے والد صاحب ہمیں مہینے میں ایک مرتبہ بلاتے تھے اور جو کچھ پورے مہینے میں ہم نے غلطیاں کی ہوتی تھی وہ بتاتے تھے, بیٹا آپ نے فلاں موقع پہ ایسا کیا, یہ نہیں کرنا چاہیے, یہ ایسا کیا. بس ہمیں احساس ہو جاتا تھا کہ ہم سے غلطیاں ہوئی ہیں, پھر نہیں کرتے. مولانا الیاس رحمۃ اللہ علیہ فرماتے ہیں کہ بچوں کی تربیت یہ ہے کہ ان کے دلوں میں برائی کا احساس پیدا ہو جائے, بس یہ احساس ہو جائے کہ بھئی ہم نے اچھا نہیں کیا, بس یہ احساس کافی ہے. مارنا ضروری نہیں ہے, مارنا ضروری نہیں ہے, احساس پیدا کرنا ضروری ہے. اب وہ بچہ ہے, میں نے تو آپ سے یہ بھی کہا تھا کہ آپ صلی اللہ علیہ وسلم نے جو یہ فرمایا کہ بچہ جب 7 سال کا ہو جائے تو اسے نماز سکھاؤ اور اس کو نماز کی تاکید کرو اور 10 سال میں اس کو مارو, تو آپ بتائیں 3 سال میں کتنی نمازیں آتی ہیں, 1 سال میں کتنی نمازیں آتی ہیں, مہینے میں 150 نمازیں تو سال میں 1800 نمازیں, 5400 نمازیں آتی ہیں 3 سال میں. 5400 مرتبہ آپ بچے سے کہیں کہ بیٹا نماز پڑھو تو ہو نہیں سکتا کہ وہ بچہ, وہ تو تاجد گزار بن جائے گا. 5400 مرتبہ اس بچے کو سمجھاؤ, پھر وہ بچہ نہیں مانے تو اس کو مارو, پھر مارنے کی اجازت ہے. اب بتائیں, ہمارا دین ہمیں سب کچھ سکھاتا ہے, سب کچھ سکھاتا ہے. پھر اولاد کے بگڑنے کی ایک بڑی وجہ برا ماحول ہے, برے دوست, برا ماحول. آپ علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ برے دوست سے بچو, اور فرمایا کہ انسان اپنے دوست کے دین پر ہوتا ہے, دوست کے دین پر ہوتا ہے. ٹی وی سے دوستی ہے, گناہوں کے ماحول سے, گناہگاروں سے دوستی ہے, تو وہ بچہ بگڑے گا. اب میں آپ کو ایک مثال دیتا ہوں, مثال کے طور پر میں آپ کو ایک مثال دیتا ہوں. لوگ کہتے ہیں جی ٹی وی کا کیا نقصان ہے, ٹی وی سے. اب جو بچہ ٹی وی کو وقت دے گا تو ٹی وی سے اس کی تربیت ہوگی, ٹی وی ہی اس کی تربیت کرے گا, جو بچہ دیکھے گا وہی کرے گا. اب میں آپ کو ٹی وی میں آپ سے پوچھتا ہوں, ٹی وی میں اچھے لوگ زیادہ آتے ہیں یا برے لوگ؟ جی برے لوگ زیادہ آتے ہیں. تو جب ہمارے بچے کو برے لوگوں کی صحبت ملے گی تو بچہ تو برا بنے گا. آپ سے میں سوال کرتا ہوں, بچے میں اچھائی یا برائی کا کنسیپٹ ہوتا ہے؟ وہ اسے کیا پتا, اسے تو پتہ ہی نہیں اچھائی برائی کا. اور ہم نے اس کو ایسی چیز دے دی جس میں اچھائی بھی ہے برائی بھی ہے, تو وہ کہاں سے اچھائی لے گا, کیسے برائی سے بچے گا؟ اس میں وہ مادہ ہی نہیں بچے میں بچنے کا, اور برائی اس میں غالب ہے, برائی اس میں غالب ہے. کہتے ہیں جی بچے میچ دیکھتے ہیں, میچ دیکھتے ہیں. آپ سے میں سوال کرتا ہوں, میچ دیکھتے ہیں وہ کھلاڑیوں کا, تو ہمارا بچہ کھلاڑی بنے گا یا کیا بنے گا؟ میچ دیکھنے کے بعد کیا بنے گا؟ کھلاڑی بنے گا. تو آپ اپنے بچے کو کھلاڑی بنانا چاہتے ہیں؟ کہ وہ کارٹون دیکھے گا, کارٹون, صرف کارٹون دکھانا ہے, تو کارٹون دیکھنے کے بعد وہ کیا کرے گا؟ کارٹون بنے گا. कार्टून बनेगा, है ना, कार्टून। आपने देखा वो कार्टून लाते मारता है, लात मारता है, इसको मारा उसको मारा, लड़ाई झगड़ा होता है, वो कार्टून आपस में लड़ते रहते। अब ये बच्चा माँ को मार रहा है, बाप को मार रहा है, माँ बाप कहते हैं इमाम साहब हमारे बच्चे को कुछ हो गया है, कुछ हो गया है, हमने तो कुछ नहीं किया, आपने कुछ नहीं किया तो बच्चे को कहां से हो गया, ये तो सब आपने किया है। एक नौजवान, एक बच्चा इसी मोहल्ले का था, मैंने उससे पूछा कि मैंने कहा बेटा आप कितने घंटे टीवी देखते हैं, कहने लगा चार घंटे मैं टीवी देखता हूं, चार घंटे। आप बताएं वो बच्चा कहां से पढ़ेगा, जो टीवी की पिक्चर चार घंटे देखेगा तो वो वही चीजें क्लास में करेगा, वही चीजें क्लास में करेगा और वही असरात उसके अंदर आएंगे। तो जो बच्चा चार घंटे टीवी देखे, आप मुझे बताएं टीवी देखने के बाद कितने बच्चों में डॉक्टरी के जज्बे बने कि हमें डॉक्टर बनना है, हमें इंजीनियर बनना है, हमें जो है ना बहुत अच्छी तालीम हासिल करनी है। आप मुझे, आप रहते हमारे माशरे में, हम भी रहते, मुझे तो एक बच्चा भी ऐसा नहीं मालूम कि टीवी देखने के बाद उसके अंदर यह एहसास पैदा हो कि जी मैं अच्छा पढ़ा लिखा बन जाऊं। एक बच्चा आप ऐसे लेके आओ जो टीवी देखता और वो टीवी देखने से माँ बाप का फरमाबरदार बन गया, एक बच्चा भी लेकर आ जाए, एक बच्चा लेकर आ जाए। तो जब बच्चे को टीवी का माहौल मिलेगा तो वो बच्चा ठीक कहां से होगा, वो तो बिगड़ रहा है। फिर मैच देखता है, मुझे लोगों ने बताया कि मैच के दौरान वक्फे में वो एडवर्टाइजिंग करते हैं, अब उस एडवर्टाइजिंग में गाने भी आते हैं और उसमें जो है वो तस्वीरें भी आती हैं, और फिर उसके अंदर जब मैच में कोई चक्का चौका लगता है, कोई आउट होता है, तो वो डांस कहते हैं वहां पर स्टेज बने हुए हैं और ये नई चीज शुरू हुई, उसमें लड़कियां लड़के नंगे होके नाचते हैं ना। अब हम अपनी औलाद को नाच गाना दिखाएंगे, जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल गिना युम्बितुन निफाक कमा युम्बितुल माउ ज़रअ, जैसे पानी से खेती के अंदर खेती उग जाती है और हरी भरी हो जाती है, गाने से आदमी मुनाफिक हो जाता है और मुनाफिक झूठ बोलता है, नमाजों में सुस्ती करता है। ये कुरान ने बताया, आप अलैहि सलाम ने फरमाया कि इन्नल मुनाफिकीन हुमुल काज़िबून, मुनाफिक झूठे हैं, धोखा देते हैं, युखादिऊन अल्लाह, धोखा देते हैं। तो बच्चा झूठ बोलेगा, धोखेबाज होगा। आप अलैहि सलाम ने फरमाया कि मुनाफिक खयानत करता है, झूठी कस्में खाता है, लड़ता झगड़ता है, गालियां देता है। अब ये सारी चीजें बच्चा कर रहा है और हम कह रहे हैं जी पता नहीं किसने हमारे बच्चे को खराब किया, किसने खराब किया, तो मुनाफिक बन गया। स्कूल में उसको म्यूजिक सिखा रहे हैं, जिस बच्चे को म्यूजिक सिखाएंगे वो मुनाफिक हो जाएगा, वो मुनाफिक होगा। जो मुनाफिक न अल्लाह का न अल्लाह के रसूल का, वो माँ बाप का कहां से होगा, वो कहां से माँ बाप का होगा। गाना, आप अलैहि सलाम ने फरमाया अल गिना रुकियतु ज़िना, कि गाने से ये जिना की सीढ़ी है, गाना जिना की तरफ लेके जाएगा। फिर ये लड़का सारी बेहयाई करेगा, गाने से सारी बेहयाइयां करेगा, जब बेहया होगा तो सबसे पहले माँ बाप के नाक में दम करेगा, फिर हमारी सोशल लाइफ खत्म हो जाती है। अगर रात को बच्चा घर आए, माँ बाप घर आए और रात ही को सारे ड्रामे और सारी चीजें चलती हैं, जब तीन तीन चार चार घंटे माँ बाप टीवी देखेंगे तो बच्चों को कहां से वक्त देंगे, बच्चों को तो वक्त ही नहीं है। सुबह तो बाप जब जाता है तो बच्चा स्कूल जा चुका होता है, वो वापस आता है उस पर टीवी चल रहा होता है, तो 12 बजे के बाद कहां से वक्त देगा बच्चे को। फिर नींद खराब हो जाती है बच्चे की, नींद डिस्टर्ब होती है, सुबह उसको जल्दी स्कूल जाना होता है, स्कूल की समझ उसके उसका दिमाग हाजिर नहीं होता है स्कूल में, ये सारी खराबियां हैं। मौलाना यूसुफ साहब हमारे एक बुजुर्ग हैं लाहौर के, वो फरमाने लगे कि एक वालिद ने मुझे आके बताया कि मैं, मेरी बीवी और मेरा छोटा बच्चा, हम बैठ के कोई फिल्म देख रहे थे, तो उस फिल्म में कोई नामुनासिब हरकत आई तो हमने उसको फॉरवर्ड कर दिया, वो मंजर सीन फॉरवर्ड करके आगे कर दिया। कहते अगले दिन जब मैं आया तो बच्चे ने कहा कि बाबा वो जो सीन आपने फॉरवर्ड किया था ना, वो मैंने देख लिया है, कि बाबा जो सीन आपने फॉरवर्ड किया था ना, वो उसके जहन में लग गई वो बात कि फॉरवर्ड किया है क्यों। अब वो मासूम बच्चे को आप छोटे से बच्चे को बर्गर खिलाओ, दूध पीते बच्चे को, और उसको आप जो है वो बारबेक्यू और उसको गोश्त खिलाओ, वो तो मर जाएगा बेचारा, उसका हाजमा ही नहीं है। वो मंजर जो शादी के बाद अल्लाह पाक दिखाना चाहते हैं, वो बचपन में बच्चे देखेंगे तो क्या होगा, कितना बड़ा बिगाड़ है। फिर फरमाने लगे कि लाहौर में एक जनाजा था तो उस जनाजे के अंदर जिस शख्स की बीवी का औरत का इंतकाल हुआ था, कहते हैं शोहर बहुत रो रहा था, तो मैंने शोहर से पूछा कि आप क्यों रोते हो। शोहर कहने लगा कि आज बीवी के इंतकाल से भी बड़ा हादसा पेश आ गया। मैंने कहा बीवी का तो इंतकाल हुआ, इससे बड़ा क्या हादसा। कहने लगे कि आज जब बीवी का इंतकाल हुआ तो मेरे बच्चों ने मुझे कहा कि अब्बा जान अम्मी की लाश को कब जलाएंगे। और ये क्यों कहा बच्चों ने, ये इसलिए कहा कि इंडियन फिल्में ज्यादा चलती हैं फिल्मों में, और उन फिल्मों के अंदर आखिर में वो अपनी ये सारी चीजें दिखाते हैं कैसे मुर्दे को वो जलाते हैं। तो कभी बच्चे को कब्रिस्तान नहीं लेके गए, आज हमें जनाजों में जाने की फुर्सत नहीं तो बच्चे कहां से जाएंगे, न कब्रिस्तान अपने दादा की कब्र पर कभी नहीं लेके गए बच्चे को, तो बच्चा हमारी कब्र पर कब आएगा। कब्रिस्तान जाने की फुर्सत नहीं, बच्चों को लेके नहीं गए। अब बच्चे ने वो मंजर देखा तो उसने तो बाप कहने लगा कि ये तो शुक्र अल्लाह का कि मैं जिंदा था, तो मैं अपनी बीवी को शरीयत के मुताबिक दफन कर दूंगा, कल जब मैं मरूंगा तो ये बच्चे तो मुझे जला ही देंगे और क्या करेंगे। अब मुझे एहसास हुआ, लेकिन अब एहसास होने के बाद अब कोई फायदा नहीं है, अब कोई फायदा नहीं। एक किस्सा किताबों में लिखा है कि एक औरत थी पर्देदार और उसकी शादी हो गई, एक आध बच्चा भी हो गया, तो शोहर जो था वो उसने कहा बीवी से कि ये पर्दा क्या जरूरी है, छोड़ दो पर्दा। बीवी ने कहा देखो इसके फायदे हैं, कहना कोई फायदा नहीं है, दुनिया के साथ चलना चाहिए। अब बीवी बेचारी मजबूर थी, ईमान कमजोर था, उसने छोड़ दिया पर्दा। 7-8-10 साल 12 साल गुजर गए, 3-4 बच्चे हो गए, तो शोहर ने एक दिन पूछा बीवी से कि आपने जो ये कहा था कि पर्दा छोड़ने का नुकसान है, क्या नुकसान है पर्दा छोड़ने का, मुझे तो कोई नुकसान नहीं नजर आया। तो बीवी ने कहा अच्छा आप नुकसान देखना चाहते हैं तो आज आप दफ्तर ना जाएं, कहीं छुप जाएं घर में और देखें मंजर क्या होता है। तो बीवी ने सुबह सुबह जब बच्चे आए किचन में, देखा तो माँ के बाल बिखरे हुए और क्रेबान फटा हुआ, रो रही है माँ। तो बेटों ने पूछा अम्मा क्या हुआ क्या हुआ, कि भाई आपका बाप जो था उसने मुझे मारा है और पिटाई की है मेरी, उसने ये हाल मेरा कर दिया। तो सबसे छोटा बेटा पहले बोला और कहा हमारा बाप बड़ा जालिम है, उसने बड़ा जुल्म किया, आने दो हम 2 की जगह 4 लगाएंगे उसे। और जो दरमियाना बेटा था उसने कहा कि बाप ने सही नहीं किया है, अच्छा नहीं किया आपके साथ। और जो सबसे बड़ा बेटा था उसने कहा कि अम्मा कोई बात नहीं, अब्बा हैं बड़े हैं इंसान है, गुस्सा आ जाता है और ये घर है, इंशाल्लाह अब ऐसा नहीं होगा, अब्बा हमारे बड़े हैं, हमें बड़ों का अदब करना चाहिए, इंसान है, खता हो जाती है आदमी से, एक मंजर खत्म हो गया सारा। तो अब शोहर से बीवी ने कहा कि देखो सबसे पहले वो बेटा बोला जो सबसे ज्यादा बेहयाई बेपर्दगी के जमाने में पैदा, पहले वो बोला और उसने क्या कहा कि बाप जालिम है और हम उसकी इस 2 की जगह 4 सजा देंगे, ये उस बेहयाई का नतीजा है। और जो दरमियाना बेटा था वो खामोश रहा, कुछ हम भी बाप ने बुरा किया। और जो सबसे बड़ा बेटा था जो पर्दे के जमाने में पैदा हुआ था उसने क्या कहा, इंसान है गलती हो जाती है, अब्बा है बड़े हैं। तो ये जो औलाद के अंदर बेहयाई आती है इसके पीछे हमारी हमारी गलतियां हैं, हमारे कसूर हैं, हमने उनको माहौल कैसे दिया है, उस माहौल का असर पड़ेगा बच्चों पर। कहते हैं बच्चे नाफरमानी करते हैं, हमने उनको नाफरमानों का लिबास पहनाया, नाफरमानों का लिबास पहनाया, अल्लाह उसके रसूल के जो नाफरमान हैं उनका लिबास पहनाया, तो बच्चे कभी भी हमारे फरमाबरदार नहीं बनेंगे, न अल्लाह उसके रसूल के फरमाबरदार बनेंगे। नाफरमानों का लिबास पहनाएंगे तो वो नाफरमानियां करेंगे, लिबास का असर है, लिबास का असर है। एक मासूम बच्चा था यहां मस्जिद में मुझे मिला, तो मैंने कहा कि बेटा आपने अच्छे कपड़े नहीं पहने। कहने लगे नहीं नहीं इमाम साहब अच्छे में नहीं अच्छे कपड़े गंदे कपड़े हैं। तो वो कहने लगे नहीं इमाम साहब ये तो पाक साफ है। मैंने कहा देखो ये कपड़े अच्छे हैं। वो समझ गया, घर गया अपनी अम्मी से कहा कि मेरे कपड़े गंदे हैं मुझे दूसरे कपड़े लाओ। अम्मी बेटा आज हमने धो के निकाले। नहीं नहीं गंदे कपड़े। माँ ने दूसरी पेंट शर्ट निकाली। नहीं नहीं अम्मी ये भी गंदे। बेटा ये अभी मैंने निकाले सूटकेस से अभी निकाले। नहीं नहीं अम्मी ये गंदे कपड़े हैं। कौन से कपड़े पहनो? जैसे इमाम साहब के कपड़े। अब माँ ने कुर्ता निकाला शलवार निकाली टोपी निकाली वो पहन के आया मेरे पास। मुझसे कह रहे कि इमाम साहब ये कपड़े कैसे लगते हैं? मैं कहा बहुत अच्छे कपड़े हैं ये पहना करो। अब आप बताएं कसूर किसका है? हमारे मस्जिद में शाह साहब होते हैं वो मुझे बहुत डांटते रहते हैं। वो कहते हैं आप समझाते नहीं लोगों को। वो फरमाते हैं कि ये बच्चों के कपड़े कौन खरीदता है? बच्चे खरीदते हैं तो माँ बाप खरीदते हैं। पहले जमाने में इसका तस्वुर नहीं था कि कपड़ों बच्चों के कपड़े खुद माएं सीती थी। जिक्र करते हुए दुआएं करते हुए नमाज पढ़ते हुए बावजू हालत में कपड़े सीती थी तो बच्चे भी फरमा बरदार होते थे। बच्चे नाफरमान नहीं होते थे। तो अपनी औलाद की तरबियत के लिए बड़ी हमें मेहनत करनी पड़ेगी। उनकी बहुत ये जो टीन एज है ना 13-14 जो 13 से शुरू हो जाती जिस वक्त बच्चा जवानी में कदम रखता है ये टीन एज 13 से लेकर 19 तक ये बड़ी खतरनाक बहुत खतरनाक दौर होता है। बच्चे में इनकलाब आ रहे होते हैं। अब बच्चे को प्यार से मोहब्बत से समझाना होता है उसके दोस्तों पे नजर रखनी होती है उसके मोबाइल पे। आप बेटे से कहेंगे बेटा मोबाइल दो आप लेंगे तो उसमें कोड लगा होगा। बेटा आपने कोड क्यों लगाया कोड खो दो। नहीं नहीं अबू आप मुझे बता देना एक मिनट। वो अपनी चीजें डिलीट करके अबू अब आप ले। आप तन्हाई में कभी उसका मोबाइल तो देखें? वो तो उसको तो समझ ही नहीं है उसको क्या समझ बेचारेगा उसको क्या पता। मोबाइल तो देना भी नहीं चाहिए बच्चों को बहुत शदीद नुकसानदेह चीज है बहुत शदीद नुकसान है इसका तो बहुत बिगाड़ आएगा इससे। किसी ने बच्चे को खराब करना हो इस जमाने में मोबाइल दे दे बस फिर और किसी खराबी की जरूरत नहीं है खुद ब खुद बिगड़ता चला जाएगा। सारे बिगाड़ की ये जड़ है सारे बिगाड़ की फसाद की जड़ है। अपने बच्चों को उलमा अल्लाह वालों की तरबियत में लेके आए। आज हमने हदीस पढ़ी हजरत उमर रजी अल्लाह तआला अन्हु की खिदमत में अबू मूसा शरी आए और इजाजत मांगी सलाम किया 3 मरतबा। हजरत उमर मसरूफ थे जब बाहर आए तो कहाँ है अबू मूसा? कह यार वो तो चले गए। क्यों चले गए? बुलाओ उनको। बुलाया गया कभी आप क्यों गए? कि हमें जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यह तालीम दी थी कि कहीं जाओ तो 3 मरतबा इजाजत मांग लो अगर इजाजत ना मिले तो वापस आ जाओ। तो हजरत उमर ने कहा कि भाई इस पे दलील लेकर आओ। तो फरमाने लगे सुभान अल्लाह ये तो हमारे बच्चों को भी ये हदीस मालूम है हमारे छोटे छोटे बच्चों को। और हजरत अबू सईद खुदरी जो सबसे छोटे बच्चे थे उनसे कहा तुम ये हदीस सुनाओ। बच्चों को सहाबा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सोहबत में लाते थे उससे तरबियत होती थी। एक छोटा बच्चा फरमाते हैं कि मेरी उम्र 5 साल थी मेरी माँ मुझे लेकर आई। मैं बीमार था मुझे तकलीफ थी अल्लाह के रसूल के सामने मुझे बिठाया माँ या खाला थी कोई औरत थी वो लेकर आई। आपने पानी लिया और ऐसे मेरे पे खुली की ऐसे पानी फेंका मजाक के लिए। कहते मुझे मैं 5 साल का था। कहते मुझे वो याद है। फिर मैं उठ के आपसे खेलने लगा। मैं आपके मोहर नबूत को आपका मोहर नबूत बड़ा खूबसूरत था उसे खुशबू आती थी मैं पीछे जाके आपके मोहर नबूत से खेलने लगा। तो बच्चों को आप अलैहिस्सलाम की सोबत में लाते थे। हमारे मशायख में हजरत सैयद अहमद शहीद रहमतुल्लाह गुजरे बहुत बड़े अल्लाह वाले थे सैयद अहमद शहीद रहमतुल्लाह अलैह। जब हजरत थाना भवन पहुंचे तो हजरत हाजी इमदादुल्लाह साहब रहमतुल्लाह 2-2.5 साल के थे उनको हजरत की गोद में बिठाया गया। अल्लाह पाक ने उनको सैयद उत्ताइफा बनाया और बड़े बड़े अकाबिर हजरत हाजी इमदादुल्लाह साहब रहमतुल्लाह से बैत हुए। बुजुर्गों की सोहबत से उनकी नजर से इंसान मेरे मोहतरम भाइयों कहां से कहां पहुंचता है। 40 बरस مولانا الیاس رحمت اللہ علیہ کو اللہ والوں کی صحبت ملی ہے، پھر تبلیغ کا کام شروع کیا ہے 40 برس۔ ماں ان کی کیسی تھی میں نے آپ کو پہلے بھی بتایا، 16,700 ان کی ماں کا روزانہ ذکر تھا، 16,700 5,000 درود شریف پڑھتی تھی، اور 5,000 اس میں زاد اللہ اللہ 5,000، 10,000 تو یہ ہو گیا، اور 6,700 ذکر اور تھا، لکھا ہوا ہے مولانا علی میاں رحمہ اللہ نے، مولانا الیاس رحمۃ اللہ علیہ ان کی دینی دعوت میں، اور 7 سپارے روزانہ قرآن کی پڑھتی تھیں، ہفتے میں قرآن ختم کرتی تھی، ایسے اللہ والی عورت تھی ماں۔ اور باپ حضرت گنگوئی کی خدمت میں حاضر ہوئے، حضرت نے فرمایا، حالات سنائے، فرمایا ہر وقت اللہ کا دھیان رہتا ہے، کسی وقت اللہ سے غفلت نہیں ہوتی، اور کوئی دعا اور کوئی سنت نہیں چھوڑتی، کہ آپ کو بیعت کی کیا ضرورت ہے، باپ ایسے۔ اور ساری رات حضرت شیخ فرماتے کہ مولانا الیاس رحمۃ اللہ علیہ فرماتے تھے، ساری رات ہمارے گھر میں اعمال چلتے رہتے تھے، کبھی والد صاحب، کبھی والدہ، کبھی چچا، کبھی بڑے بھائی، کبھی مولانا یحییٰ صاحب، گھر میں کوئی نہ کوئی رات بھر اللہ کے سامنے سر در سجدوت رہتے، دعائیں کرتے، رات ایسی دن ایسا، اور اس زمانے میں یہ خرافات تو تھی نہیں۔ تو 10 برس ماں کے آغوش میں گزارے، باپ کی تربیت میں گزارے، پھر 10 سال حضرت گنگوئی کی خدمت میں رہے، 10 برس حضرت گنگوئی کے زمانے میں جب گنگو میں تشریف لائے تو مولانا یحییٰ صاحب نے فرمایا کہ مولوی الیاس رحمہ اللہ سے کہ کوئی بھی اللہ والا آتا، کوئی بزرگ آتا، کہ اب آپ کا سبق یہ ہے کہ ان کی خدمت کرو، ان کے ساتھ رہو، ان سے دعائیں لو۔ 10 برس وہ اس وقت ہندوستان کی سب سے بڑی خانقاہ تھی، اور 20 برس حضرت سہارنپوری رحمہ اللہ کی خدمت میں گزارے، 20 برس گزارے، اور برسوں روزے رکھے۔ حضرت شیخ نے لکھا ہے کہ برسوں حضرت نے جوانی میں روزے رکھے، برسوں، اتنا مجاہدہ، ایسے اللہ والوں کی صحبت، پھر اللہ تعالیٰ نے ایسے لوگوں سے ہی کام لیتے ہیں اللہ تعالیٰ۔ تو میرے محترم بھائی اور دوستو، اہل اللہ کی صحبت میں لے کے جانا، ان کی نظر اور ان کی توجہ، ان کی دعائیں، اچھا ماحول۔ اب اتوار، ابھی الحمدللہ اجتماع آ رہا ہے، ان کو اجتماع میں لے کے جائے، بچوں کو اتوار کے دن صبح صبح لے کے جائے، دعا میں چھٹی ہوگی، بچوں دعا میں شرکت کریں گے، دیکھیں گے اجتماع کا ماحول، وہ پوچھیں گے ایسے یہ کیوں جمع ہوتے ہیں، پھر آپ ان کو بتائیں گے ایسے جماعتیں اللہ کے راستے میں نکلتی ہیں، یہ منظر بچوں کو یاد رہے، اس کی برکات ہے۔ تو میرے محترم بھائی اور دوستو، اللہ پاک نے ہمیں، ہماری ذمہ داری ہے اپنی اولاد کی فکر کرنا۔ ایک زمانہ ایسے تھا کہ امت میں امام بخاری پیدا ہو رہے تھے، کوئی امام مسلم بنتا تھا، امام مالک رحمہ اللہ یہ یتیم تھے۔ وہ فرماتے ہیں کہ جب میں تھوڑا سا بڑا ہوا تو ماں نے مجھے کہا کہ بیٹا حدیث کا علم حاصل کرو، فرمایا کہ میں گھر سے جانے لگا تو ماں نے کہا کہ بیٹا، میں نے اماں سے کہا کہ اماں میرے پاس جانے کے لیے تو خرچ نہیں ہے، کہتے ہیں باپ تو تھے نہیں، باپ کا تو انتقال ہو گیا تھا، میں یتیم تھا، ماں بیوہ تھی، تو گھر کی چھت اس کو ماں نے اکھیڑا، اور اس سے جو لکڑیاں نکلیں ان لکڑیوں کو بیچ کے مجھے پیسے دیے۔ میں کبھی کبھی سوچتا ہوں کہ کتنے برس ماں نے بغیر چھت کے گزارے ہوں گے، گرمی، سردی، دھوپ، بارش، طوفان، آندھی، ہوا، لیکن وہ چند سال تھے، وہ گزر گئے، چلے گئے۔ امام مالک رحمۃ اللہ ایک شہر پہنچے، جب پڑھ رہے تھے تو جوتے نہیں تھے، تو ساتھیوں نے پوچھا کہ جوتے کہاں ہیں، فرمانے لگے کئی دنوں سے فاقہ تھا، بھوک تھی، اور تو کچھ تھا نہیں سوائے جوتوں کے، اگر اور کوئی چیز ہوتی تو اسے بیچ دیتا، جوتے بیچ کے کھانا کھایا ہے۔ اور پھر امام مالک رحم اللہ مدینہ منورہ میں محدث بنے، 40 برس مسجد نبوی میں ممبر مبارک پر بیٹھ کر، اور جب حدیث سناتے تھے تو کہتے تھے کہ قال نافع عن ابن عمر عن رسول اللہ صلی اللہ علیہ وسلم، ایسے جناب رسول اللہ صلی اللہ علیہ وسلم کی کہ قبر مبارک کی طرف اشارہ کر کے حدیث سناتے تھے، محدث بن گئے۔ آپ علیہ الصلوۃ والسلام، مدینہ منورہ سے بڑی محبت تھی، مدینہ منورہ میں کبھی سواری پر نہیں بیٹھے کہ محبوب آقا کا شہر ہے اور میں سواری سے اس پہ بیٹھوں، کہیں مدینہ منورہ سے باہر جاتے نہیں تھے۔ ایک مرتبہ بہت شوق ہوا کہ عمرہ کراؤں، لیکن ڈرتے تھے کہ کہیں مدینہ سے باہر موت نہ آ جائے، تو پریشان تھے آپ علیہ السلام کو خواب میں دیکھا, کہا رسول اللہ میری زندگی کتنی ہے, میں عمرے کے لیے جانا چاہتا ہوں, آپ نے ایسے کیا پانچ. تو خواب سے بیدار ہوئے بڑے پریشان کہ پانچ دن ہفتے مہینے کچھ بھی. امام ابن سیرین کو یہ خواب سنایا, انہوں نے کہا یہ قرآن کی اس آیت کی طرف اشارہ ہے کہ پانچ چیزیں ایسی ہیں کسی کو یہ پتہ نہیں, وما تدری نفسم بأي أرض تموت, کہ کون کب مرے گا یہ پتہ نہیں کسی کو, نہیں گئے. اور آپ علیہ السلام کے قدموں میں ان کی قبر ہے, جنت البقیع میں اگر کوئی ان کی قبر پہ کھڑا ہو تو بالکل آپ کے قدموں کے جو وہ قدموں کا وہ جو گنبد خضرا ہے اس کا سایہ جو ہے وہ آپ کی قبر پہ پڑتا ہے. محبوب کے قدموں میں ساری زندگی وہیں گزاری, وہیں رہ گئے. تو اللہ کرے کہ میرے محترم بھائیو, یہ تو انسان کے اپنے جذبے کی اور محنت کی بات ہے, جو محنت کر لے اپنی اولاد پر جیسا چاہے بنا دے. اللہ تعالی ہم سب کی تربیت فرمائے, اللہ پاک نے ہمیں اس دور میں دعوت و تبلیغ کا مبارک کام عطا فرمائے, اسی سے ہماری تربیت ہوگی. الحمدللہ اجتماع آ رہا ہے, ہم سب انشاءاللہ اجتماع میں جائیں گے, اپنے علاقوں میں خوب محنت کریں اور اجتماع میں خوب محنت کریں. یہ وقت ہم اللہ کو دیتے ہیں, شیطان کیا کہتے ہیں جی میٹر تو چالو ہے جو چاہو کرو, نہیں ایسا نہیں ہے. تو وقت کو اعمال میں گزارنا ہوگا, وہاں دعوت کا, تعلیم کا, اپنے اعمال کا, راتوں کو اللہ سے مانگنا, رونا. اللہ تعالیٰ پوری امت کے لیے ہدایت کے فیصلے فرمائیں. باطل کی بڑی چالیں ہیں, پہلے یہ ہمارے توجہ کی ضرورت ہے بہت زیادہ اللہ سے مانگنے کی, کہ میرے محترم بھائیوں یہ دعوت کا کام اللہ کو تو پسند ہے بہت, اللہ تو نہیں چاہتے کہ یہ کام امت سے اٹھ جائے, لیکن ہماری بے طلبی بے توجہ کی وجہ سے یہ کام سے ہم محروم نہ ہو جائیں. کتنے ملک ایسے ہیں جہاں کام بند ہے, کام بند ہے, وہاں شب جمعے نہیں ہوتے. اور باطل نے چالیں چلی, پہلے یہ بات آئی کہ جتنے بھی وہ کینٹ ایریاز ہیں وہاں پہ جماعتیں نہیں جا سکتی. کچھ عرصے پہلے یہ بات آئی کہ کینٹ کے قریب جہاں جہاں فوجی چھاؤنی ہے ان کے قریب جو مساجد ہیں اس میں بھی جماعتیں بند ہو گئیں. اب کالجوں میں بھی, یونیورسٹیوں میں بھی جماعتیں بند ہو گئیں. یہ ہماری بے طلبی اور بے توجہی کی وجہ سے کہ ہم اس کام کو مقصد زندگی کا نہیں بناتے. یوں ہی سمجھا ہوا ہے, جب موقع مل جاتا ہے تو تبلیغ کو وقت دیتے ہیں, جب موقع نہیں ملتا تو ٹھیک ہے اپنے تقاضوں میں لگے ہوئے. اللہ تعالیٰ بڑے غیور ہیں, بہت غیرت والے ہیں. اللہ پاک یہ دین کا کام ہر ایک سے نہیں لیتے, اس سے لیتے ہیں جو کہے کہ اللہ مجھ سے لے لے یہ کام, مجھے قبول کر لے. ہاتھ لگانے کا مسئلہ نہیں ہے کہ بھی چلو تھوڑا سا اجتماع میں چلے گئے آ گئے. اپنی صلاحیتیں لگائیں اس مبارک محنت میں, اپنا سب کچھ اس محنت پہ لگا دیں. جتنا ہماری صلاحیتیں اس پہ لگیں گی انشاءاللہ بہت اللہ تعالی ہمیں ترقی عطا فرمائیں. تو میری درخواست ہے انشاءاللہ سارے بھائیوں سے, گھر میں مستورات کو روزے رکھوائیں, بچوں کو جا کے بتائیں کہ کراچی کا اجتماع ہو رہا ہے, اجتماع کے لیے دعا کریں, بچوں کو روزے رکھوائیں, ان سے دعائیں کرائیں, گھر والوں کو بھی فکر مند کریں, انشاءاللہ ان کا اجتماع میں پورا حصہ ہوگا. اللہ ہم سب کو عمل کی توفیق عطا فرمائے. لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم, صلی اللہ علیہ وسلم, صلی اللہ علیہ وسلم. اللہم لک الحمد کما انت اہلہ, صلی علی محمد کما انت اہلہ, وافعل بنا ما انت اہلہ, فانک انت اہل التقوی واہل المغفرہ. اللہم صلی علی سیدنا محمد وبارک وسلم علیہ, اللہم صلی علی سیدنا محمد وبارک وسلم علیہ. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. یا اللہ ہمارے گناہوں کو معاف فرما دے, ہماری خطاؤں کو معاف فرما, ہماری لغزشوں کو معاف فرما. یا اللہ ہم نے آپ کو اپنی زندگی کا مقصود نہ بنایا, ہمیں معاف فرما دے. یا اللہ آپ ہمارے محبوب ہیں, آپ ہی ہمارے مطلوب اور مقصود ہیں. یا اللہ آپ کے سوا کوئی ہمارے لیے اچھا نہیں, آپ سے اچھا کوئی نہیں, آپ سب سے اچھے ہیں. اے اللہ ہمیں اپنا بنا لے. اے اللہ دنیا کے اندر اصول ہے کہ کوئی گندا ہو, نجس ہو, ناپاک ہو, نجاست لگی ہوئی ہو, ہم اسے دور کرتے ہیں. اے اللہ تو ایسا کریم رب ہے, ہم گناہوں میں, نجاستوں میں, تیری نافرمانیوں میں زندگی گزاری ہے, پھر بھی تو ہمیں بلاتا ہے اور تیرا ارشاد ہے کہ اے میرے بندو مجھ سے معافی مانگ لو, ہم تمہیں معاف کر دیں گے. اللہ تو ہمیں معاف کر دے, ہماری نجاستوں کو معاف کر دے, ہم سر سے لے کے پیر تک ہمارا روح ہوا گناہوں میں جکڑا ہوا تیری زمین پر تیری نعمتیں کھا کے تیری نافرمانیاں کی, اللہ ہمیں معاف کر دے. ہم سے بڑا کوئی مجرم نہیں, تجھے نہ پہچانا, ہمیں معاف کر دے, ہمارے قصوروں کو معاف کر دے, ہمارے بگاڑ کی وجہ سے, ہماری محنت نہ کرنے کی وجہ سے اس دنیا میں بگاڑ آیا, ہم مجرم ہیں, ہمیں معاف کر دے, ہمارے قصوروں کو معاف کر دے, ہم گندے ہیں, ہمیں پاک کر دے, ہمارے دل گندے ہو گئے تیرے غیر کے خیالات سے, اللہ تو انہیں پاک کر دے, ہماری آنکھیں گندی ہو گئیں, اللہ ان آنکھوں کو اپنی محبت کا مزہ عطا کر دے, اللہ ہماری آنکھوں کو پاک کر دے, ہمارے روئے کو پاک کر دے, ہمارے جسم کو پاک کر دے, ہمارے گناہوں کو معاف کر دے. اللہ اس قابل تو نہیں کہ تیرے دوست بن جائیں, پر تو ہمیں معاف کر دے اور اپنا بنا لے. اللہ ہمارا بن جا, توفیق بندگی نصیب فرما دے, توفیق بندگی نصیب فرما, اپنی محبت کا مزہ عطا کر دے, اپنے قرب کا مزہ عطا کر دے, اللہ اپنے سے دوستی کا مزہ عطا کر دے, اپنے سے مناجات کا مزہ عطا کر دے, دعوت کا مزہ دے دے, تعلیم کا مزہ دے دے, ذکر اور عبادت کا مزہ دے دے, خدمت اور اخلاق کا مزہ دے دے, اخلاص کے مزے دے دے, اخلاق کے مزے دے دے, دین کے مٹنے کا درد اور غم دے دے. اللہ ہمارے اس اجتماع کو قبول فرما, سارے عالم کے لیے ہدایت کا ذریعہ بنا, ہدایت کی ہواؤں کے چلنے کا ذریعہ بنا. اللہ سب ساتھیوں کا عافیت سے پہنچنا آسان فرما, وہاں کی جو کیفیات ہیں برکات ہیں وہ ہمیں عطا فرما. اللہ اس اجتماع کو سارے عالم کے لیے خیر کا ذریعہ بنا, اب تک جتنا کام ہو چکا ہے جہاں جہاں اجتماعات ہو گئے ہونے والے ہیں اسے قبول فرما لے. اے اللہ رکاوٹوں کو ختم فرما, یا اللہ دل تیرے قبضے میں ہیں تو ہدایت کی ہواؤں کو ہر جگہ پہنچا دے اس کام کے, اللہ ہمیں اس کام سے محروم نہ فرما, ہمارے کوتاہیوں کی وجہ سے ہمیں محروم نہ فرما. اللہ ہماری اولادوں کی تربیت فرما دے, علاج بھی کوئی بخاری بن سکتا ہے, کوئی مسلم اور ابو داؤد بن سکتا ہے, ہماری اولادوں کو اس کے لیے قبول فرما لے. یا اللہ تو نے کھیل تماشوں کے لیے ڈانس اور ناچ اور گانوں کے لیے ہمیں نہیں بھیجا تھا, بے پردگی اور بے حیائی کے لیے نہیں بھیجا تھا, آج بھی حضرت فاطمہ کی حیا والی زندگی زندہ کر دے, حضرت حسن اور حسین جیسی پاک دامن جوانیاں دے دے, پاکیزگی والی زندگی دے دے, حضرت علی جیسی پاک دامنی دے دے, حضرت عثمان جیسی حیا دے دے, اے اللہ حضرت عثمان جیسی حیا دے دے, ہمارے ماحولوں کو حیا والا بنا دے, پاک دامنی والا بنا دے, ہمارے گھروں کے اندر سے بے دینیوں کو ختم فرما. اے اللہ ہمیں دین والا بنا, اے اللہ اپنی محبت اور معرفت عطا فرما, اپنا قرب عطا فرما, ہمارے مشائخ کی مغفرت فرما, ان کے درجات کو بلند فرما, بیماروں کو شفاء کلی عطا فرما. بہت سے بھائیوں نے دعاؤں کی درخواست کی ہے, ان کی ہم سب کی جائز حاجتیں اپنی وسیع خزانوں سے پوری فرما, اپنے خزانوں سے ہمیں ہر نعمت عطا فرما, بڑی اور چھوٹی ساری نعمتیں عطا فرما, ساری برکتیں عطا فرما. اللہ کسی کو محروم نہ فرما. یہ دعائیں پوری امت مسلمہ کے حق میں قبول فرما, قبول فرما, قبول فرما. وصلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحابہ اجمعین. اللہم آمین برحمتک یا